وانذر اور خبردار کیجئے، انذار کیجئے. انذار کیا چیز ہوتی ہے؟ ایسی بات، ایسی وارننگ. انسان کسی کو کوئی خطرہ ہو تو جو وارن کرتا ہے نا، وہ انذار ہوتا ہے. ڈرانے کا معنی ہم اس میں کرتے ہیں، لیکن اصل معنی اس کا خبردار کرنا. بھی ساتھ اس کی، یعنی اس قرآن کے ذریعے اے نبی آپ انذار کریں. کن لوگوں کو انذار کریں؟ الذین یخافون، وہ لوگ جو ڈرتے ہیں. کس چیز سے؟ ان یحشروا الی ربہم، کہ وہ اکٹھے کیے جائیں گے اپنے رب کی طرف. اس چیز سے ڈرتے ہیں کہ ایک دن مجھے اپنے رب کے سامنے کھڑے ہونا. اب دیکھیں، انذار کیا دوسروں کو نہیں کیا جائے گا؟ پھر سب کو انذار کیا جائے گا، لیکن خاص طور پہ ان کو فائدہ دے گا. اصل میں بتایا تو سب کو ہی جائے گا، وارن تو سب کو کیا جائے گا، لیکن فائدہ کس کو دے گا؟ جو آخرت کے دن اللہ کے سامنے جواب دہی سے ڈرتے ہیں. اس کا مطلب ہے کہ ان کے دل میں خوف ہے آلریڈی. وہ پھر اپنی اصلاح بھی کریں گے، وہ فائدہ بھی اٹھائیں گے آپ کی بات سے، وہ ڈر بھی جائیں گے، وہ اپنی آپ کو صحیح بھی کریں گے. تو نصیحت کرنے کا یعنی ایک بتایا جا رہا ہے کہ کن کو، کون سے لوگ پرائیورٹی ہونے چاہیے. کیونکہ جو انسان نا بالکل نڈر ہوتا ہے نا، اس کو آخرت کا کوئی خوف نہیں ہے، اللہ کے سامنے کھڑے ہونے کا کوئی خوف نہیں، وہ جلدی نصیحت قبول نہیں کرتے. آپ نے دیکھا ہوا انہیں کے دلوں پہ اثر بھی ہوتا ہے. جن کو یہ ڈر ہوتا ہے کہ میں نے اپنی قبر میں تو خود جانا ہے نا، میں اللہ کے سامنے کیا جواب دوں گی، وہ آپ کی بات کو سن کے قبول بھی کر لیتے. تو پوٹینشیل کس میں ہے؟ ان لوگوں میں پوٹینشیل ہے، یہ بتایا جا رہا ہے. اور ایک بات آپ کو کہوں، آپ سوچتے ہوں گے کہ کئی لوگ جن کو آخرت کے اوپر کہتے ہیں ہم ایمان رکھتے ہیں، تو وہ بھی شاید اس کے اندر آ جاتے ہیں. ضروری نہیں ہے. بعض لوگ صرف زبان سے تو اقرار کرتے ہیں کہ ہاں ہمیں، ہم آخرت کو مانتے ہیں، مگر اصل میں وہ آخرت کے انکار کرنے والے ہوتے ہیں. اس لیے کہ وہ ان کی زندگیاں ایسی ہوتی ہیں کہ ان کو واقعی آخرت کبھی یاد بھی نہیں آئی ہوتی کہ کوئی آخرت ہے. یاد رکھیں، جس کو دنیا سے جتنی زیادہ محبت ہوگی نا، اتنی اس کے اندر آخرت سے بے خوفی ہوگی. اور جتنی انسان کے اندر دنیا کی محبت کم ہوگی، اتنی آخرت کا خوف زیادہ ہوگا. تو وہ جو ڈرتے ہیں نا، آپ ان کو سمجھائیں، آپ ان کو بتائیں، آپ ان کو انذار کریں. تو ہمیں بھی یہ دیکھنا ہے، جب ہم اپنے بتانے کے لیے سوچتے ہیں کہ ہمارے ٹارگیٹ آڈینس کون ہو، تو دیکھیں وہ لوگ جن کو آپ سوچتے ہیں کہ یہ، سب سے پہلے ان کو چوز کریں. مطلب یہ نہیں ہے کہ کسی کو بھی اور لوگوں کو بتائیں نہیں، سب سے پہلے ایسے لوگوں کی لسٹ بنائیں جن کا آپ کو پتا ہے کہ اس کے اندر خدا خوفی ہے، اس کے اندر آخرت کے جواب دہی کا ڈر ہے. لیس لہم من دونہ ولی ولا شفیع، وہ کون سا دن ہوگا جب وہ اکٹھے کیے جائیں گے اپنے رب کے سامنے، اور وہاں پہ کوئی دوست نہیں ہوگا اور کوئی شفیع نہیں ہوگا، کوئی سفارشی نہیں ہوگا اس کے سوا. اس کے کس کے؟ اللہ کے سوا کوئی ان کا، جس کو، جس کا اللہ اس دن دوست ہو گیا، بس وہی اس دن دوست کافی ہے. اور تو کسی کا کوئی دوست، یہ جو دوست دنیا میں نظر آ رہے ہیں، ان میں سے کوئی دوست نظر بھی نہیں آئے گا اس دن. اور شفیع، شفاعت کرنے والا، سفارش کرنے والا کوئی نہیں ہوگا. سفارش، ایک تو وہ سفارش ہے نا جس کا، جو ہمارا عقیدہ ہے شفاعت کا، وہ واقعی وہ شفاعت تو ہے، لیکن وہ پھر کس کے لیے؟ جس کے لیے اللہ اجازت دے، اور جس کو اللہ اجازت دے کہ تم شفاعت کرو. اس کے علاوہ کوئی خود سے کھڑا ہو گئے شفیع نہیں کسی کا بن سکتا. اور کوئی مشرک کے لیے شفاعت کرے گا؟ ایسا تو کبھی ہو ہی نہیں سکتا. لعلہم یتقون، تاکہ وہ تقوی اختیار کریں. تقوی کیسے آتا ہے؟ جب انسان کو پتہ چل جاتا ہے کہ اس دن کوئی دوست نہیں ہے، کوئی سفارشی نہیں، کوئی میرا ہے ہی نہیں اس دن، تو پھر اس کو اللہ کی ضرورت پڑتی ہے، پھر اس کے اندر اللہ کا خوف آتا ہے، پھر وہ اللہ کو راضی کرنے کی کوشش کرتا ہے. جب تک انسان دنیا میں یہ دیکھتا ہے، دنیا میں بھی آپ دیکھیں نا، جب تک انسان کو یہ پتا ہے میرے لیے تو فلاں بھی ہے، فلاں بھی ہے، فلاں میری مدد کرے گا، اس وقت تک تو وہ اللہ کی ضرورت بھی محسوس نہیں کرتا. جس وقت اس کو لگتا ہے نا سارے ہی سہارے یہ جھوٹے تھے، سہارے یہ سارے ہی میرا ساتھ چھوڑ گئے، تب اس کو یہ یاد آتا ہے کہ ایک اللہ کا سہارا تو ہے. تو اللہ وہاں ملتا ہے جہاں پہ سارے باقی سہارے ٹوٹ جاتے ہیں. سمجھائی بات؟ जब तक इन ये इंसान भरोसा किए रखे, उनके ऊपर इंसान तवक्कल किए रखे, जो दूसरे हैं, चाहे वो रिश्तेदार हैं, चाहे वो दोस्त हैं, चाहे वो आपके कोई बड़े लोग हैं जिनसे आपके ताल्लुकात हैं, जब तक आपके दिल में उनके ऊपर भरोसा रहेगा, कभी आपको शायद ये जरूरत ही ना हो कि कभी मैं अल्लाह की तरफ रजू ही करूं, क्योंकि इंसान नहीं जरूरत समझता, भरोसा उनके ऊपर होता। जहाँ पे पता चलता है वो भी छोड़ गया, वो भी छोड़ गया, वो भी छोड़ गया, कोई भी नहीं अब मेरा, फिर इंसान की नजर जाती है आसमान की तरफ, वो कहता है अल्लाह तू तो मेरा है। तो याद रखे ये सहारे, ये जब टूटते हैं तब अल्लाह मिलता है, जब तक आप इन्हीं के साथ चिमटे रहेंगे ना अल्लाह नहीं मिलता। तब अल्लाह से दुआ भी करते हैं तो फिर भी भरोसा उन्हीं के ऊपर होता है कि वो तो आ जाएगी, मेरी मदद करेगी, वो तो मेरी फ्रेंड है ही मेरे साथ। अल्लाह अकबर। लेकिन ये भी दुनिया में भी ये बड़ी हमाकत होती है, वहां पे तो जाके खैर सारे सहारे टूटने हैं, दुनिया में भी ये जब वक्त आता है ना तो ये बातें समझ आ जाती है। अल्लाह अकबर। तो ताकि वो तकवा इख्तियार करे, जब यानी जब पता चल जाएगा इंसान को कि अल्लाह ही है जो मेरा वहां पे दोस्त है और वो ही है जो मेरे लिए वहां पे होगा, तो वो खुद ही तकवा इख्तियार करेगा। وَلَا تَطْرُدِ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ، اے نبی آپ نہ دھتکاریں ان کو جو پکارتے ہیں اپنے رب کو صبح اور شام۔ یہ کس کی بات ہو رہی ہے؟ اصل میں اس کا شان نزول پہلے ہم دیکھ دیتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے پاس ظاہر ہے جو لوگ ایمان لے کر آئے تھے وہ تو غلام تھے، حضرت بلال ہیں، صہیب رومی ہیں، عمار بن یاسر ہیں، سالم ہیں، عبداللہ بن مسعود ہیں۔ آپ دیکھیں یہ ایسے لوگ تھے جو وہاں کے غریب لوگ تھے جن کو سمجھیں۔ اب یہ آپ صلی اللہ علیہ وسلم کی مجلس میں بیٹھتے تھے ظاہر آ کے، تو کفار قریش جو تھے ان میں جیسے عتبہ شیبہ ہیں، یہ متام بن عدی ہیں، حارث بن نوفل ہیں، یہ بڑے بڑے سردار۔ اب آپ صلی اللہ علیہ وسلم کے چچا ابو طالب کے پاس یہ لوگ آئے اور کہنے لگے کہ آپ کے بھتیجے جو ہیں ان کی بات سننے اور ماننے کے لیے ہمارے لیے تو ایک رکاوٹ ہے، اور وہ رکاوٹ یہ ہے کہ ان کے آس پاس ہر وقت وہ لوگ رہتے ہیں جو ہمارے اپنے غلام ہیں، ہم نے ان کو آزاد کیا ہوا، یا وہ لوگ ہیں جو ہمارے رحم و کرم پہ زندگی گزارتے ہیں، ان حقیر ذلیل لوگوں کے ہوتے ہیں، ہم ان کی مجلس میں شریک نہیں ہو سکتے۔ آپ ان سے کہہ دیں کہ اگر ہمارے آنے کے وقت وہ ان لوگوں کو ہٹا دیں وہاں سے تو تب ہم ان کی باتیں سنیں گے اور غور کریں گے۔ تو ابو طالب نے آپ صلی اللہ علیہ وسلم سے یہ ان کی بات بتا دی، تو حضرت عمر نے یہ رائے دی کہ اس میں کیا حرج ہے، کوئی بات نہیں، کچھ دنوں کے لیے آپ یہ بھی کر دیکھیں، چلو یہ لوگ ہو سکتا ہے، یعنی ان کو یہ تھا کہ چلو کسی طرح تو مانیں نا، اور یہ تو ہمارے جو ہیں یہ تو ہمارے اپنے ہی ہیں نا، یہ تو ہمارے اپنے ہی لوگ ہیں، بلال ہیں، صہیب رومی ہیں، رضی اللہ تعالیٰ عنہما، یہ تو ہمارے اپنے ہی ہیں، تو کوئی بات نہیں، یہ اس وقت ہٹ جایا کریں جس وقت وہ لوگ آئے۔ اس پر یہ آیت نازل ہو گئی جس نے آپ صلی اللہ علیہ وسلم کو منع کر دیا گیا کہ نہیں نہیں نہیں، ایسی بات نہیں آپ نے کرنی کہ ان کو آپ دور کر دیں ان لوگوں کی وجہ سے، اور ان لوگوں کو دور کریں جو اپنے رب کو صبح شام یاد کرتے ہیں۔ سبحان اللہ، ان لوگوں کی شان اللہ نے بیان فرمائی کہ اے نبی آپ ایسا کام نہیں کر سکتے کہ ان لوگوں کی خاطر آپ ان کو دور کریں۔ سورہ کہف میں بھی ہے نا، وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ۔ آپ اپنے آپ کو ان کے ساتھ جمع کے رکھیں، آپ ان سے ہٹا نہیں سکتے خود کو، یہ تو اپنے رب کو صبح شام پکارتے ہیں۔ صبح شام پکارنے کا مطلب کیا ہے؟ یعنی یہ بھی ڈفرینٹ اس کی مفسرین نے اس کی تشریح کی ہے، جیسے دن اور رات یعنی فرائض ادا کرتے ہیں، یا باجماعت نمازیں ادا کرتے ہیں، یا صبح شام اللہ کا ذکر کرتے ہیں، دعائیں کرتے ہیں، یہ سب چیزیں۔ یاد کس کی ہوتی ہے؟ جس کو آپ کہیں تم تو دن رات فلاں کو یاد کرتی ہو، اگر آپ کو کوئی کہے دن رات تم فلاں کو یاد کرتی، اس کا مطلب کیا ہوتا ہے؟ یعنی کہ آپ ہر وقت دوسرے کو یاد کرتے رہتے ہیں۔ تو یہ وہ لوگ ہیں جو ہر وقت اپنے رب کو یاد کرتے تھے، ہر وقت ان کے دلوں میں ایک ہی یاد بسی ہوئی تھی۔ تو ایسے لوگوں کا مقام دیکھیں، اللہ تعالی نے کیا بیان فرمایا کہ قرآن میں ان کا ذکر فرما دیا، حالانکہ دنیاوی طور پہ ऐसे जैसे समझ लें कि आप अपने नौकर को, आपका नौकर भी आजाद है, वो भी गुलाम नहीं है, लेकिन आप अपने नौकरों की कोई मजलिस हो रही हो, या आपका बच्चा आपके नौकर के बच्चे के साथ खेल रहा हो, आपको अच्छा नहीं लगेगा। आप उस मजलिस में नहीं जाएंगे कि यहाँ पे तो सारे नौकर और सारों के मुलाजिम यहाँ पे इकट्ठे हुए होते हैं, तो हम क्यों वहाँ पे जाएं? या वो नौकर के बच्चे की शादी है तो हम क्यों वहाँ पे जाएं? वहाँ पे तो सारे ये मुलाजिमीन और हमारे ये होंगे, कमी कमीन से लोग होंगे, हम क्यों जाएं वहाँ पे? उन सरदारों को तो उनके अंदर तो वैसे ही इतना तकब्बुर था, हम तो मुसलमान हो के हमारे अंदर ये तकब्बुर नहीं गया, तो वो तो फिर वैसे ही तो ईमान से ही दूर थे। तो वो कहते थे कि हम इतने बड़े सरदार हो के हम जाएं इनके पास। नूह अलैहि सलाम के जमाने में भी उनके जो बड़े बड़े सरदार होते थे कौम के, उन्होंने भी तो ये कहा था कि नूह तुम्हारे पास तो हर वक्त ऐसे लोग बैठे रहते हैं और इस तरह की मजलिस में तुम्हारे गरीब रजील किस्म के लोग होते हैं, हम तो नहीं इनके साथ बैठ सकते, अगर तुम चाहते हो हम तुम्हारा पैगाम सुने तो इन पे गरीबों को यहाँ से निकालो। तो हर जमाने में ऐसा ही हुआ, इसलिए क्योंकि जब रसूलों की तालीम को पीछे कर दिया जाए और आखिरत का अकीदा नहीं होता ना, तो इंसान दुनिया को ही सब कुछ समझ लेता है। फिर इस दुनिया में जिसके पास पैसा है वो सारा इज्जत दौलत और सारी यानी सारी जो मकाम है स्टेटस है उसी का होता है, और जिसके पास पैसे नहीं है वो कुछ भी नहीं है लोगों के लिए। अल्लाह तआला ने फरमाया वो अल्लाह तो नहीं देखता ना पैसे को, अल्लाह तुम्हारी सूरतों को और तुम्हारे मालों को नहीं देखता, वो तुम्हारे दिलों को देखता है, तुम्हारी नियतों को देखता है। किसके पास कितना भी पैसा हो अल्लाह को इसे क्या फर्क, वही तो देने वाला है। तो ऐना भी आप नहीं इनको हटाएंगे, युरीदू ना वजह हो, वो तो उसका चेहरा चाहते हैं। उसका चेहरा चाहते हैं मतलब क्या, उसकी जात चाहते हैं मतलब क्या। जब भी ऐसी बात आती है ना कुरान में तो इसका मतलब क्या होगा, अमिन नासी मई यश्री नफ्सा हो बतिगा मर्दात इल्ला, यानी जो लोगों में से कुछ ऐसे हैं जो अल्लाह की रजा चाहते हैं, ये वो लोग हैं जो अल्लाह की रजा चाहते हैं। अल्लाह का चेहरा चाहने का मतलब क्या, उसकी रजा चाहते हैं, उसकी खुशी चाहते हैं। वो तो हर काम इसलिए करते हैं कि मेरा रब राजी हो जाए, इन्होंने तो अपनी जानें बेच दी है अल्लाह की रजा के लिए, ये तो हर वक्त अल्लाह की खुशनूदी के कामों में लगे रहते हैं, उसमें मसरूफ रहते हैं। आप इनको पीछे करेंगे नहीं, माँ अलैक मिन हिसाबिहिम मिन शैइन, आपके ऊपर इनके हिसाब में से कोई चीज नहीं है और ना उनके हिसाब में से आपकी लिए कोई चीज है, यानी उनसे आपकी पूछनी की जाइए, आपसे उनकी पूछनी की जाइए। ये बात जगह आता है कि ये कुफार के लिए कि आपके जिम्मे उनके हिसाब में से कुछ नहीं, आपसे नहीं पूछा जाएगा वो क्यों नहीं ईमान ले आए थे, ना आप ना उनके हिसाब में से आपके ऊपर कोई चीज है, ना उनसे पूछा जाएगा ना आपसे पूछा जाएगा उनके लिए कि वो क्यों नहीं आए, ना उनसे पूछी जाएगी कोई 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 चीज इस बारे में। अल्लाह हू अकबर, यानी आप उन कहने वालों के जिम्मेदार नहीं है, उनका हिसाब हमने लेना है। और अगर ये नहीं ईमान लेकर आते तब भी नहीं आपसे पूछा जाएगा, समझ आ गई दोनों बातें। फिर तुम इन्हें दूर करोगे ना तो तुम जालिमों में से हो जाओगे। जुल्म क्या है यहाँ पे, देखिए जुल्म अब हर जगह जुल्म का एक माना नहीं है। जुल्म क्या है यहाँ पे, जो रब को दिन और रात पुकारते हैं और हर वक्त उनकी यही कोशिश है कि रब की रजा मिल जाए, असल में आप सल्लल्लाहु अलैहि वसल्लम के साथ बैठने के वो हकदार है, और अगर इस हक से उनको महरूम किया तो ये क्या हो गया, जुल्म। मैंने आपको क्या बताया, हकदार को हक से महरूम करना क्या होता है, जुल्म। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी ऐसे नहीं करना था, जाहिर है जब अल्लाह ताला मना कर देंगे तो आप कैसे करेंगे ऐसे, लेकिन फिर क्यों कहा गया, हमें सुनाने के लिए, हम कान खोल लें कि हमें सबक बताया जा रहा है कि जो गरीब मोमिन है उसकी इतनी इज्जत है, उसका इतना वकार है कि आप उसको सिर्फ इस वजह से पीछे नहीं कर सकते कि इसके पास पैसा नहीं। अफसोस की बात यह ना कि हम मुसलमानों के अंदर सबसे ज्यादा ये चीज आ गई, जिनका नबी ने उनको बताया, जिनका कुरान ये बता रहा है, नबी ने बताया कि अरबी को अजमी पे, अजमी को अरबी पे, काले को गोरे पे, गोरे को काले पे, कोई भी नहीं फजीलत, सिर्फ तो तकवा की बेसिस पे फजीलत, उनकी तालीमात ही है। और कुरान हमारा कह रहा है कि माली हैसियत नहीं देखनी किसी की, कि तुम उसका माल देखो, उसका सोशल स्टेटस देखो, फिर उसके साथ बर्ताव करो, नहीं। ये क्लास सिस्टम कुरान इस्लाम में नहीं है, लेकिन देखिए आज हमारे अंदर कितना ज्यादा है। हम उन लोगों को बेइज्जत समझते हैं जो किसी ऐसी छोटी आमदनी है या जो जिसका प्रोफेशन हमें सही नहीं लगता, छोटा लगता है, और चाहे कोई काफिर है वो काफिर हो लेकिन अमीर है तो हमारे लिए वो बहुत काबिल इज्जत है। ये एलिटिस्ट एटीट्यूड है ना हमारे अंदर, वीआईपी कल्चर है, तो इस्लाम लोगों को इस तरह नहीं देखता। इस्लाम लोगों को बराबरी अदल इसी में तो है, बराबरी के साथ रखता है। किसी की कदर है तो वो है जिसकी अल्लाह की नजर में कदर है कि वो मुत्तकी है। लेकिन हमने देखें कितने क्लास सिस्टम बनाए हैं हमारे अंदर। फजीलत का मेयार क्या है? दौलत, ईमान नहीं है। और यही चीज हमें देखें, आज अगर आप किसी मस्जिद में चले जाएं, किसी ऐसी जगह पे चले जाएं, वहां पे आप खुद देखेंगे अगर उन्होंने डोनेशन भी इकट्ठा करना है तो अमीरों के लिए क्या है, और जो आम लोग हैं, जो आम मस्जिद में रोज आने वाला है, वो एक गरीब आदमी है, तो उसकी जगह कहाँ पे रखी जाती है, उसका इकराम कितना होता है। जो डोनेशन देने वाले बड़े बड़े प्रोफेशन से ताल्लुक रखने वाले कोई डॉक्टर हैं, वो हैं, उनका उनको इज्जत कैसी दी जाती है, और जो आम लोग हैं ना, आम या छोटे छोटे प्रोफेशन, कोई मजदूर है, कोई कुछ है, कोई ड्राइवर है, तो उसको जो दिन रात मस्जिद में आने वाला है उसको पीछे फेंक दिया जाता है। तो तुम इस वक्त तुम नहीं कर सकते कि इस वक्त वीआईपी की जो है ना बड़ी मजलिस हो रही है। और हमारा दीन क्या सिखा रहा है? अगर आप सल्लल्लाहु अलैहि वसल्लम को ऐसे लोगों के साथ बैठने में कहा जा रहा है, और बल्कि एक हिकमत उन्होंने सोची ना कि चलो इस तरह से हो सकता है दूसरे लोग ईमान ले आए, तो कोई ऐसा नहीं था कि आप सल्लल्लाहु अलैहि वसल्लम उनको धुतकार रहे थे कि नहीं तुम गरीब हो, कोई अल्लाह माफ करे। ये तो सिर्फ इसलिए कि बड़े सरदार चलो आके कुछ सुन ले इस तरह से, उनके लिए, उनको रायत देने के लिए, तब भी अल्लाह ताला को ये बात नहीं पसंद आई। नहीं, अगर उन्होंने सुनना है तो अपने लिए सुनेंगे, आगे ऊपर उनका थोड़ी कोई हिसाब है, उन्हें ईमान लाना है तो अपने लिए लाएंगे। और ना ही वो ये कह सकते हैं कभी आके कि वो ये कहें कि इन्होंने नहीं ना उनको उठाया था तो इसलिए नहीं हम गए, वरना तो हमने ईमान ले आना था। तो उनके हिसाब में से भी है कोई हिसाब आपके ऊपर, क्या आप जिम्मेदार हो इस बात के? तो ये सोचें कि एक हिकमत के तौर पे वो करने वाले थे, तब भी अल्लाह ताला को नहीं पसंद आया। तो हम जो इस तरह का एटीट्यूड हमेशा रखें अपनी जिंदगी में, तो क्या अल्लाह ताला को ये पसंद आएगा कि ऐसे लोगों के साथ बैठना जिनको हम सोचें कि ये सोशल स्टेटस में हमसे कम है, उनके साथ उठना बैठना, उनके साथ जो नेक लोग हैं, हाँ ईमान की बेस के ऊपर किसी को आगे पीछे करना उसमें नहीं हरज है, लेकिन सिर्फ एक सोशल स्टेटस की बेसिस पे किसी को अमीर को करीब करना और उससे बड़ी दिल लगी और वो है और गरीब को पीछे कर देना, ये अल्लाह ताला को पसंद नहीं है। ये देखें, ये अमीर और गरीब है ना, ये कल सब एक ही मट्टी में पड़े होंगे, तब तो कोई अमीर निकल के भाग नहीं सकता कि मैंने गरीब के साथ नहीं लेटना। क़यामत के दिन भी एक साथ ही खड़े होंगे जुड़ के, उस दिन भी कोई अमीर भाग नहीं सकता कि गरीब भी साथ चिपके और इनका पसीना मुझे लग रहा, बल्कि गरीब लोग तो अमीरों से 500 साल पहले जन्नत में चले जाएंगे। अल्लाह, और रसूल की मजलिस में करीब होने का हक किसको दिया गया? जो अल्लाह को याद करने वाले हैं और जो उसका उसकी खुशी चाहते हैं, तो यही क्राइटेरिया होना चाहिए। जो भी मजलिस हो सालेहीन की, उसमें भी यही क्राइटेरिया होना चाहिए। और आप सल्लल्लाहु अलैहि वसल्लम ने देखे जो फिर तरबियत की ना सहाबा की, इस तरह की तरबियत की, सुभान अल्लाह, के हजरत उमर जा रहे हैं बैतुल मकदस की चाबियां लेने के लिए जिस वक्त, तो उन्होंने कहा था कि हम आपके खलीफा को ही चाबियां देंगे, यहूद ने कहा था, تو اس وقت وہ شہر سے باہر نکل کے آ کے کھڑے ہوئے تھے ان کا استقبال کرنے کے لیے. ادھر حضرت عمر چلے ہیں, سواری ایک ہے, سات غلام ہیں. اچھا سواری ایک ہے, یا تو وہ بیٹھیں گے یا وہ بیٹھیں گے, رائٹ. تو طے کیا کیا انہوں نے, حضرت عمر خلیفہ ہیں, خلیفہ عام آدمی بھی نہیں کہ چلو ایک غلام ہے اور ایک عام آدمی ہے, نہیں خلیفہ ہیں, اتنی بڑی مملکت ہے ان کی. اور اس وقت طے کیا کیا, پہلے ایک سوار ہوگا اور دوسرا پیدل چلے گا لے کے اونٹ کی مہار, پھر جو چلنے والا ہے وہ پھر سوار ہوگا اور جو اوپر بیٹھنے والا ہے وہ پھر مہار لے کے چلے گا, اس طرح ٹرنز لیں گے, ٹھیک ہے. جس وقت بیت المقدس پہنچے, لوگوں نے دور سے دیکھا تو سمجھا کہ وہ جو سوار ہے وہ ہے خلیفہ. تو مسلمانوں نے بتایا نہیں, یہ جو مہار پکڑے آ رہے ہیں یہ خلیفہ ہیں. تو حضرت عمر کی شان میں کیا کوئی کمی ہو گئی؟ اس سے تو ان کی شان اور بڑھ گئی. لیکن آج ہم میں ان سے کتنے لوگوں کا یہ حوصلہ ہوگا کہ اپنے نوکر کو اپنے ساتھ ہی بٹھا لیں کھانے کے لیے؟ نہیں, وہی پلیٹ استعمال کر لیں جس میں نوکر کو کھانا دیا ہے, سوال ہی نہیں پیدا ہوتا. ہمارا تو دین یہ کہتا ہے نا, ایک ہی صف میں کھڑے ہو گئے محمود ایاز, نہ کوئی بندہ رہا نہ بندہ نواز. محمود جو تھے, محمود غزنوی اور ایاز غلام تھا, لیکن جب صف میں کھڑے ہوئے تو دونوں برابر, اسلام نے دونوں کو برابر کر دیا. اور کیا کریں, یہ کیڑا ہمارے دماغوں سے نہیں نکلتا. اللہ اکبر. اور آپ صلی اللہ علیہ وسلم کی دیکھیں شان نہیں گھٹی, اگر غلاموں کے ساتھ غریبوں کے ساتھ بیٹھ کے تو ہماری کیا شان گھٹ جائے؟ ہم تو اس کو بھی برا سمجھنے لگتے ہیں اور برا بھلا کہتے ہیں کہ دیکھو اس نے اپنی دوستیاں ان غریبوں کے ساتھ کی, وہی تم اچھے لوگوں کے ساتھ دوستی کرتے, کچھ بڑے لوگوں کے ساتھ دوستی کرتے. وَكَذَلِكَ فَتَنَّا بَعْضَهُمْ بِبَعْضٍ, اسی طرح ہم نے آزما لیا بعض کو بعض سے. کس کو کس سے آزمایا تھا؟ ان امیروں کی آزمائش ہو گئی ان غریبوں کے ذریعے. کیسے؟ یہ غریب چونکہ ایمان لے آئے تھے تو اب یہ ظاہر ہے آپ صلی اللہ علیہ وسلم کی مجلس میں بیٹھتے تھے, اب ہم کیسے ایمان لے آئے, ہم کیسے یہ کر رہے ہیں, تمہارے غریب غریب لوگ, یہی کتنا بن گئے نا ان کے لیے, یہی ٹیسٹ بن گئے ان کے لیے, ان کی وجہ سے ان کے ایمان لانے میں رکاوٹ بن گئی. اب کوئی ایسا ہی ہوگا جو اپنے تکبر کو اس طرف کرے, اب پتا چلتا ہے نا کہ کس کے اندر تکبر ہے اور کس کے اندر آجزی ہے. اب ٹیسٹ ہو گیا تو تکبر کو پیچھے کرے گا, کوئی اپنی ذات کو نیچے کرے گا اور کہے گا مجھ سے کوئی فرق نہیں پڑتا, جو حق ہے میں اس کو قبول کروں گا, تو وہی پھر ایمان لا سکتا تھا نا. اور جس کے اندر تکبر اتنا زیادہ ہے وہ بھی ظاہر ہو جائے گا, تو وہ تو کبھی نہیں ایمان لے کر آئے گا, تو وہ تو کہے گا میں ان کے ساتھ کیسے بیٹھوں گا, ان کی تو مجلس ہی ایسے لوگوں کی ہوتی, ان کی گیدرنگز میں جا کے دیکھو ہم کیسے بیٹھے. تو اللہ تعالیٰ نے فرمایا اس طرح ٹیسٹ ہو گیا. یقول اھؤلاء من اللہ علیہم من بیننا, تاکہ یہ لوگ کہیں کہ یہ ہے وہ جن پہ اللہ نے احسان کیا ہم میں سے, ہمارے درمیان میں سے. بھئی اگر یہ اتنی بڑی چیز ہوتی, یہ دین, یہ ہدایت, یہ اتنی بڑی چیز ہوتی تو پھر ہم نہ پہلے اس کو پا لیتے, کیا ہمیں نہ پہلے مل جاتی؟ تو ان کو پہلے ملی ہے, اس کا مطلب اس میں کچھ ایسا نہیں ہے. ہر ایک چیز کو نا اچھی چیز, جب انسان کے پاس پیسہ ہوتا ہے نا وہ سوچتا ہے کہ ہر ایک بڑی چیز اور کوئی بڑی نعمت یا کوئی بڑی چیز وہ میں ہی ڈیزرو کرتا ہوں, اگر مجھے نہیں ملی تو اس کا مطلب یہ جو انہوں نے بہت باتیں سمجھ لی جو کہ مجھے نہ سمجھ آئی اور ان کو سمجھ آ گئی, ان غریبوں کو, ان غلاموں کو, اتنی بڑا اللہ کا فضل تھا اگر یہ, تو پھر مجھے نہ پہلے مل جاتا. اللہ اکبر. نہیں, ان کو لگتا تھا نا کہ اگر ہم نے بھی یہ قبول کر لیا تو سمجھ لیں ہم نے بھی وہی کام کیا جو انہوں نے کیا, تو یہ ٹیسٹ ہو گیا نا ان کے لیے. آپ یہ ایسے سوچیں جیسے کوئی بہت بڑی کسی کی گاڑی ہے یا بہت اونچی کسی کی جاب ہے اور وہ کسی چھوٹی سی نوکری کرنے والے ہدایت یافتہ کو کہے کہ میں اس کو فالو کروں, سارے اور لوگ چھوڑ کے بس یہی رہ گیا. اس قسم کی سوچ ہونا نا, اس طرح اللہ تعالیٰ ٹیسٹ کرتا ہے. کسی طرح انسان سوچتا ہے اسلام کے ساتھ اگر مجھے کسی نے دیکھ لیا کیا سوچے گا وہ, کیونکہ ان لوگوں میں اٹھتا بیٹھتا ہے. اللہ ٹیسٹ کر لیتا ہے اس طرح, خود ہی تکبر باہر آ جاتا ہے، پتہ چل جاتا ہے. اب ویسے ہم کتنا مرضی کہتے ہیں کہ میں بڑی عاجز ہوں، لیس اللہ بعالم بالشاکرین، کیا نہیں اللہ خوب جاننے والا شکر کرنے والوں کو؟ یا اللہ تعالیٰ نہیں جانتا کہ کون ہے جو قدردان ہے؟ جو شکر گزار ہوتا ہے وہ قدردان ہوتا ہے. کیا اللہ کو نہیں پتا کہ قدردان کون ہے؟ اللہ نے قدردانوں کو ہی پھر اپنا دین دیا نا، انہی کو یہ نعمت دی، انہی کو ہدایت دی. اس کا مطلب ہے کہ اگر ہدایت کی نعمت چاہتے ہیں تو انسان کو شکر گزار ہونا چاہیے، قدردان ہونا چاہیے. انہوں نے اپنا اللہ کا دین اپنا لیا، انہوں نے کوئی شکایت نہیں کی. وَإِذَا جَاءَكَ الَّذِينَ يُؤْمِنُونَ، اور یہ انہی کی بات ہو رہی ہے، اللہ تعالیٰ فرماتے ہیں، اور جب آئیں تیرے پاس، کون؟ یہ لوگ جو ایمان لائے ہیں، یہ غریب لوگ ہیں، یہ لوگ ایسے ہیں جو کہ معاشرے میں کوئی بڑا سٹیٹس نہیں رکھتے. یہ اے نبی جب آپ کے پاس آئیں تو کیا ہے؟ فَقُلْ سَلَامٌ عَلَيْكُمْ، تو آپ ان کو کہیں سلامتی ہو تم پہ، آپ ان کو کہیں. یعنی یہ اتنی پیاری حوصلہ افزائی اور عزت افزائی ہے، عزت دی ہے اللہ تعالیٰ نے ان لوگوں کو کہ دیکھو اگر لوگ تمہیں ایسے دیکھتے ہیں، اللہ کی نظر میں ایسا نہیں ہے. اے نبی آپ ان کو کہیں تاکہ ان کو فیل ہو، عزت محسوس ہو. یہ کتنی بڑی بات ہے، یہ ہے اللہ تعالیٰ نے جو اکرام کیا. اور دیکھیں قرآن میں اس کو درج کر دیا کہ رہتی دنیا تک نہ کوئی ایسا سمجھے کہ ہاں پتہ نہیں اس طرح کوئی لوگوں کو نیچا دیکھے یا ان کو ایسا حقیر سمجھے. ہمیں ایک سبق دے دیا اللہ تعالیٰ نے. تو اللہ اکبر، كتب ربكم على نفسه الرحمة، اللہ تعالیٰ نے فرمایا کہ لکھ دی ہے تیرے رب نے اپنے اوپر رحمت. اللہ تعالیٰ نے اپنے اوپر رحمت لکھ دی ہے، یعنی یہ غریب لوگ یا اس طرح کے لوگ جو فقیر لوگ تھے، مال نہیں تھا کچھ بھی، یہ نہ ہو کہ یہ ڈس ہارٹ ہو کہ ہمارے ساتھ کیا سلوک ہو، یا ہم تو کچھ بھی نہیں ہیں، ہم محتاج اور ایسے لوگ ہیں اور ہم اتنی قربانیاں دیتے ہیں، اس کا کوئی فائدہ بھی ہوگا کہ نہیں ہوگا؟ نہیں، تیرے رب نے اپنے اوپر رحمت لکھ دی ہے. یا ان کو یہ فکر ہو کہ ہم نے پہلے تو کیا کام کیے، اب مسلمان ہو گئے تو اب ہمارا کیا ہوگا؟ اللہ تمہیں اپنی رحمت سے ڈھانک لے گا، اس نے اپنے اوپر لکھ دی ہے. اسے نا تبدیل کا بھی ایک اصول پتا چلتا ہے کہ جو اسلام کی طرف بڑھتا ہے نا، اس کو خوشخبریاں سنائی جائیں. جو مشکلات برداشت کر رہا ہے اس راستے میں، اور اس راستے میں آگے بڑھنے کی کوشش کر رہا ہے، اس کو خوشخبری دی جائے، اس کو بتایا جائے. کوئی نہیں، اللہ نے اپنے اوپر رحمت لکھ دی ہے. کیونکہ بعض دفعہ ایسا ہوتا ہے کہ انسان سخت یعنی ایک مایوسی کی سی کیفیت ہو جاتی ہے کہ اللہ ہمارا کیا بنے گا، اللہ کیا ہوگا ہمارا. ہم جب یہ آیتیں پڑھتے ہیں تو انسان ہل جاتا ہے اندر سے کہ اللہ ہمارے اندر تو اتنی کمیاں ہیں، ہم کیسے وہاں پہ پار ہوں گے. اس وقت ایسی آیتیں انسان کو تھام لیتی ہیں، کیونکہ ان کے اندر اللہ تعالی کی طرف سے ایک واقعی ایسی اتنی دلجوئی ہوتی ہے کہ انسان پھر اٹھنے کے قابل ہو جاتا ہے. ورنہ تو دیکھیں آپ، انسان کو جو جب آخرت کے حالات، قیامت کے دن کے حالات آپ پڑھتے ہیں، سنتے ہیں، اس دن کی سختیوں کو سنتے ہیں اور حساب کتاب کی سختی کو سنتے ہیں، تو انسان سوچتا ہے ہم تو کبھی بھی پار نہیں ہو سکتے، ہمارا تو کچھ ہو ہی نہیں سکتا. تو اللہ تعالیٰ ایسی مایوسی سے تو بھی بچا لیتا کہ نہیں، اللہ نے اپنے اوپر رحمت لکھ دی ہے، تم نہ فکر کرو. ان آیات سے پہلے آپ صلی اللہ علیہ وسلم ان لوگوں کے ساتھ بیٹھتے تھے، اور آپ صلی اللہ علیہ وسلم جب یہ کوئی کام ہوتا تھا تو اٹھ کے چلے جاتے تھے. تو اس کے بعد سے کیا ہونے لگا، جب یہ آیتیں نازل ہوئی تو اس کے بعد سے پھر جب صحابہ دیکھتے تھے کہ آپ صلی اللہ علیہ وسلم کوئی کام ہے تو وہ خود اٹھ جاتے تھے، تو پھر آپ صلی اللہ علیہ وسلم اٹھا کرتے تھے. تو ان کو پھٹے کپڑوں والوں کو، خستہ حالت والوں کو دیکھ کے کوئی حقیر اور ذلیل نہ سمجھے. بعض اوقات ایسے لباس والے بھی وہ ہوتے ہیں جو اللہ کے بڑے نزدیک ہوتے ہیں اور اس کے بڑے مقبول ہوتے ہیں. دیکھ لیں اللہ نے کتنی حوصلہ افزائی اور کتنی عزت دی ہے ان کو یہاں پہ. ایک حدیث میں بھی آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا بہت سے شکستہ حال غبار آلود لوگ، یعنی مٹی میں اٹے پڑے ہیں برے حالوں میں، ایسے بھی ہوتے ہیں کہ وہ اللہ کے اتنے مقبول ہوتے ہیں اگر کسی کام کے لیے قسم کھا بیٹھے نا کہ ایسا ہوگا تو اللہ تعالیٰ ان کی قسم کو پورا کر دیتا، اتنے وہ اللہ کے ہاں معزز ہوتے ہیں. تو یہ نہ سمجھنا کہ اللہ کے ہاں معیار کوئی دولت ہے، کوئی تمہارا سٹیٹس ہے، اللہ کے ہاں معیار کچھ اور ہیں. تو انسان اس چیز کو سمجھے نا تو یہ پھر ان چیزوں سے مرعوب ہونا، کسی کی دولت سے، پھر اسی کے کو عزت دینا، پھر اسی کو بہت بڑی چیز سمجھ لینا، ان چیزوں سے نکل آتا ہے، کرائیٹیریا بدل جاتا ہے. پھر وہ لوگ تو کہتے تھے کیا یہ ہی اللہ کے انعام کے مستحق تھے، ہم ساروں کو چھوڑ کے اگر کچھ چیز اچھی دینی تھی تو بھلا اللہ نے ان کو دینی تھی، یہ اس قابل تھے. اب ایسی باتیں سن کے اب سوچیں گے کیا حال ہو ایک انسان کا اور کس قدر اس کے دل کو تکلیف ہو. لیکن ہمیشہ جو انبیاء ہوتے تھے نا ان کے ماننے والے ہمیشہ وہی لوگ رہے ہیں جو غریب ہوتے تھے، معاشرے کے پسا بتا پکا ہوتا تھا. اسی لیے تو ہرقل نے جو روم کا بادشاہ تھا، جب آپ صلی اللہ علیہ وسلم کا خط اس کو ملا تھا تو اس نے مکہ سے یہ ابو سفیان وغیرہ آئے ہوئے تھے، ابو سفیان ابھی مسلمان نہیں ہوئے تھے، تو اس نے پوچھا تھا کہ وہ ان کے اوپر ایمان لانے والے کون لوگ ہیں. تو ابو سفیان نے بتایا بہت غریب غریب قسم کے لوگ ہیں. اس نے کہا تھا کہ ہاں جو انبیاء ہوتے ہیں ان کے شروع میں ان کے اوپر ایمان ایسے ہی لوگ لے کر آتے ہیں. اللہ اکبر. تو اللہ تعالیٰ نے اپنے اوپر رحمت کو لکھ دیا، یعنی اپنے اوپر لازم کر لیا اللہ تعالیٰ نے رحمت کو. اور میں نے یہ آپ کو بتایا گا کہ اللہ تعالیٰ نے جب مخلوق کو پیدا کیا تو اپنی کتاب میں لکھا تھا جو اس کے عرش کے اوپر ہے کہ میری رحمت میرے غضب پہ غالب ہے، میرے غصے پہ میری رحمت غالب رہے گی. تو اسی طرح ابن مردویہ میں ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس وقت اللہ تعالیٰ اپنے بندوں کے فیصلے کرے گا تو اپنے عرش کے نیچے سے ایک کتاب نکالے گا جس میں یہ لکھا ہوگا کہ میرا رحم میرے غضب میرے غصے سے زیادہ بڑا ہوا ہے اور میں سب سے زیادہ رحمت کرنے والا ہوں. پھر اللہ تعالیٰ ایک بار مٹھیاں بھر کے اپنی مخلوق کو جہنم سے نکالے گا. جنہوں نے کوئی بھلائی نہیں کی ان کی پیشانیوں پہ لکھا ہوگا یہ اللہ کے آزاد کرتا ہے. سبحان اللہ، اللہ تو کتنا رحیم ہے کہ اللہ تعالیٰ مٹھیاں بھر کے اپنی مخلوق کو جہنم سے نکالے گا. جس کے دل میں اکرائی برابر بھی ایمان ہوگا نا، لیکن اس نے بھلائی کچھ نہیں کی، اس کو اللہ تعالیٰ نکال لے گا کیونکہ اس کی رحمت بہت زیادہ ہے. اللہ اکبر. اور یہ بھی تو اس کی رحمت ہے کہ انہ من عامل منکم سوء بجہالت، کہ جو بھی بے شک وہ جس نے عمل کیا تم میں سے برا جہالت کے ساتھ، یعنی پتہ ہی نہیں تھا یا تو کہ یہ عمل برا ہے، یا پھر علماء کہتے ہیں کہ ہر گناہ ہی جہالت ہی ہے. اس لیے کہ انسان جہالت وہ ہے جس میں انسان نتیجے سے بے خبر ہو کے کوئی کام کرے، یعنی اینڈ ریزلٹ کو بھول کے کوئی کام کرے، چاہے اس کو پتہ ہی نہیں ہے یا پتہ بھی تھا لیکن اس وقت اس کو بھول گیا، تو وہ ہے جہالت. تو ثم تاب من بعده، پھر اس کے بعد توبہ کر لے، وہ اصلاح اور اصلاح بھی کر لے، اس کے بعد اپنے آپ کو ٹھیک کر لے، گناہ ہے تو اس کو چھوڑ دے. اور کوئی نیکی کے کام سے رکا ہوا تھا، مثلا نماز نہیں پڑھتا تھا، پڑھنا ہی شروع کر دے، فانہ غفور رحیم، تو میرا رب بڑا غفور رحیم، بہت بخشنے والا، وہ پچھلے گناہ کو معاف بھی کر دے گا، مہربان بھی ہے. یہ اس کی مہربانی ہے نا کہ انسان اتنے سالوں بھی گناہ کرتا رہے اور اس کے بعد اللہ کی طرف پلٹے تو اللہ تعالیٰ معاف کر دیتا. اب جہالت کا مطلب یہ نہیں کہ ہمیں پتہ ہے کئی چیزیں، ہمیں پتہ ہے کہ یہ گناہ کی ہیں، لیکن جب کبھی ہم جذباتی ہو جاتے ہیں یا غصے میں آ جاتے ہیں یا انسان کبھی لالچ میں آ جاتا ہے یا کبھی انسان स्पर ऑफ द मोमेंट में, उस वक्त आप किसी मजलिस में बैठे एकदम बस मुंह से कोई बात निकल गई, पता ही नहीं चला कोई बात ऐसी हो गई, उसके बाद फिर इंसान सुम्मा का लफ्ज है, सुम्मा देर के लिए जरा आता है, मैंने आपको बताया ना फ जल्दी के लिए होता है, लेकिन दोनों काम तर्जमा फिर ही करते हैं, लेकिन सुम्मा थोड़ी देर के लिए, यानी फिर उसको याद आ गया कभी, मसलन 4 साल पहले ये बात मैंने की थी, अब 4 साल गुजर गए, मुझे अभी से रियलाइज हो रहा है कि ये मैंने सही नहीं किया था, फिर वो तौबा कर ले, उस वक्त भी अगर तौबा करता है ना, देर गुजर भी चुकी है आप तौबा करता है, अल्लाह अकबर, और इस्लाह कर लेता है अपनी, अपने आप को सही कर लेता है, तो अल्लाह को गफूर रहीम ही पाएगा। ऐसे लगता है कि जैसे कोई दरवाजा खोल के खड़ा है, हम सोचते हैं ना कुछ करो नहीं करो तौबा करने की तो जरूरत ही नहीं है, और वैसे ही सोचते रहते हैं कि अल्लाह गफूर रहीम है, नहीं, ये गफूर रहीम का मतलब ये नहीं है, मतलब ये है कि मसलन इंसान गुनाह में आगे बढ़ता गया बढ़ता गया, ये एक दिन उसने सोचा मैं वापिस पलटू, जब वो वापिस पलटा ना तो तब देखिए ये भी तो हो सकता था, अल्लाह ने अपने दरवाजे बंद कर लिए, अब चले जाओ दूर हो जाओ मेरे से, तुम इतनी दूर चले गए थे अब आने की कोई जरूरत नहीं, कहते हैं ना अब क्या फायदा, अब 900 चूहे खा के बिल्ली हज को चली, ऐसे हमने मुहावरे बनाए हैं ना, अल्लाह कहता है नहीं, सुबह का भूला अगर शाम को घर आ जाए तो उसको भूला नहीं कहते, फिर भी जैसे कोई दरवाजा खुले में खड़ा हुआ और इंतजार कर रहा, कहते अच्छा चलो अभी भी पलट गए तो आ जाओ कोई मसला नहीं, ये है गफूर रहीम होना उसका, कि उसने अपनी डोर क्लोज नहीं किए, जिस दिन भी तुम पलट के आ जाओगे, जिस दिन भी तुमने रियलाइज कर लिया कि मैं गलत थी और तुम वापस मुड़ आए, तुम अल्लाह को वही गफूर रहीम पाओगे, वही गफूर रहीम पाओगे, किसी वक्त भी उसके दरवाजे बंद नहीं होंगे जब तक जिंदगी की मोहलत है, जिंदगी मोहलत खत्म हो जाए फिर वो अलग बात, फिर नहीं है कोई बख्शिश, लेकिन जितनी देर जिंदगी है तुम तौबा भी करो, 2 शर्तें हैं देखिए, तौबा भी करो और इस्लाह भी करो, यानी अगर हकूक अल्लाह के नहीं दिए, मसलन रोजे रह गए, रोजे रखते ही नहीं थे पहले, तो अब उन रोजों को पूरा कर लो, हज नहीं किया हुआ ऐसे ही बस काहली सुस्ती में, अब हज का प्रोग्राम कर लो, इस्लाह करो ना, यानी ये नहीं कि तौबा बस तौबा सफर तौबा सफर में तस्बीहां पढ़ ली तौबा की बस तौबा हो गई, नहीं, फिर इस्लाह करो, इस्लाह ही शर्त है, और इस्लाह करके यानी अब मसलन जैसे ज़कात नहीं दे रहे थे बहुत अरसे से, ज़कात नहीं दीवी पुरानी, तो अब दे दो कोई बात नहीं, अब अदा कर दो, किसी के हक तुम्हारे ऊपर है तो अब अदा कर दो उसका, ये इस्लाह है, यानी उसको आप सही करने की कोशिश करें ना, आप अगर हुकूकुल्लाह में से कोई चीज में आपने कमी की थी तो उसको कॉम्पेंसेट करें, अगर हुकूकुल्लिबाद में से की गई है, किसी की मसलन माल पे कब्जा कर लिया था, किसी की बेइज्जती कर दी, किसी को गाली दे दी, किसी और तरीके से किसी को तकलीफ पहुंचा दी, हर्ट कर दिया था, उससे माफी मांग ले, और अगर वो मर गया हुआ है या ऐसी जगह चला गया जिसका आपको पता ही नहीं है, पता नहीं कहाँ है वो बंदा इस वक्त, तो अल्लाह से दुआएं मगफिरत मांग लें उसके लिए, कि अल्लाह ताला उसकी उसकी मगफिरत कर दे, और उसके लिए दुआ करते रहें अच्छे मकाम की, और अपने लिए माफी मांगते रहें फिर भी, ये तो कभी भी इंसान ये नहीं कर सकता कि बस अल्लाह गफूर रहीम है, बस वो मैं कुछ करूं नहीं करूं, मैंने तो नहीं कुछ हिलना, लेकिन वो माफ करता जाएगा, ऐसा नहीं है, ये 2 शराइत पूरी करेंगे तो अल्लाह को गफूर रहीम पाएंगे, तब जाके पाएंगे, बगैर कुछ किए हुए नहीं, हम कहते हैं हम अपने काम भी ना छोड़ें जो हम कर रहे हैं, जो गुनाह है वो भी करते जाए, तो उसके ऊपर तो कहीं लिखा हुआ कि गुनाह भी करते जाओ अल्लाह गफूर रहीम ना खुद ही तुम्हारे गुनाह मिटाता जाएगा, नहीं, तुम भी तो तुम्हारे अंदर कोई इंटेंशन तो होनी चाहिए कि अल्लाह सॉरी मैंने गलत किया है ना, अब सॉरी बच्चा आपसे कहे ना और बस आप कहें कि माँ है तो बस ये तो खुद ही माफ करती ही जाएगी, ये बात नहीं, एक इंसान के अंदर निदामत होनी चाहिए, शर्मिंदगी होनी चाहिए, तो अल्लाह को गफूर रहीम पाओगे, और हर गुनाह माफ कर देता है वो, हर गुनाह, तौबा से सारे गुनाह माफ हो सकते हैं, यानी शिर्क तक भी जब माफ हो सकता है तो बाकी तो गुनाह इससे कम दर्जे के ही है ना, तो फिर हम क्यों मायूस हों अल्लाह की रहमत से, या हम हर गुनाह के लिए जो हमारी जिंदगी में हमसे हो गया, चाहे जुबान से हुआ, आंखों से हुआ, कानों से हुआ, हाथों पैरों से हुआ, अल्लाह हम सारे गुनाहों के ऊपर तेरे आगे शर्मिंदगी और तौबा करते हैं।
اپنے گناہوں کو یاد کر کر کے انسان اس کے اوپر معافی مانگے. اور جو بھول گئے اللہ, وہ بھی مسنون دعاؤں میں سے ہے کہ اللہ کوئی گناہ تو مجھے یاد ہے نہ, جو گناہ مجھے نہیں یاد تو ان کے اوپر بھی معاف کر دے. وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ, اسی طرح ہم کھول کھول کے بیان کرتے ہیں آیتوں کو. وَلِتَسْتَبِينَ سَبِيلُ الْمُجْرِمِينَ, اور تاکہ ظاہر ہو جائے راستہ مجرموں کا. جیسے اللہ تعالیٰ نے نیکوں کا راستہ واضح کر دیا نا, اسی طرح اللہ نے مجرموں کا راستہ بھی واضح کر دیا تاکہ تم اس راستے سے بچ جاؤ. اسی وجہ سے اللہ تعالیٰ ایکسپلین کرتے ہیں آیتوں کو, کھول کھول کے بیان کرتے ہیں, کسی کو کوئی شک نہ رہے کہ تم اس راستے سے, مجرموں کے راستے سے دور رہنا اور حق کے راستے پہ رہنا. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, و تب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد و علی آلہ و صحابہ اجمعین, برحمتک یا ارحم الراحمین, آمین یا رب العالمین.
قل أرأيتكم إن أتاكم عذاب الله بغتة أو جهرة هل يهلك إلا القوم الظالمون. وما نرسل المرسلين إلا مبشرين ومنذرين, فمن آمن وأصلح فلا خوف عليهم ولا هم يحزنون. والذين كذبوا بآياتنا يمسهم العذاب بما كانوا يفسقون. قل لا أقول لكم عندي خزائن الله ولا أعلم الغيب ولا أقول لكم إني ملك, إن أتبع إلا ما يوحى إلي, قل هل يستوي الأعمى والبصير, أفلا تتفكرون. وأنذر به الذين يخافون أن يحشروا إلى ربهم, ليس لهم من دونه ولي ولا شفيع لعلهم يتقون. ولا تطرد الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه, ما عليك من حسابهم من شيء وما من حسابك عليهم من شيء فتطردهم فتكون من الظالمين. وكذلك فتنا بعضهم ببعض ليقولوا أهؤلاء من الله عليهم من بيننا, أليس الله بأعلم بالشاكرين. وإذا جاءك الذين يؤمنون بآياتنا فقل سلام عليكم كتب ربكم على نفسه الرحمة, أنه من عمل منكم سوءا بجهالة ثم تاب من بعده وأصلح فأنه غفور رحيم. وكذلك نفصل الآيات ولتستبين سبيل المجرمين.